جناب حبیب اکرم صاحب کے سفر نامے کی تیسری قسط، ماسکو میں چار دن، روزنامہ دنیا میں 4 مارچ 2022 کو شائع ہوا، آپ کی پیش خدمت ہے۔ ماسکو میں وزیر اعظم عمران خان کی آمد سے ایک دن پہلے طے ہوا کہ ہم روس کی اسپوتنک نیوز ایجنسی کا دورہ کریں۔ ایک زمانہ تھا کہ اسپوتنک نام کا ایک رسالہ ماسکو سے انگریزی کے ریڈر ڈائجسٹ کے مقابلے میں نکلا کرتا تھا۔ ریڈرز ڈائجسٹ اگر امریکہ اور اس کے اتحادیوں کے نقطہ نظر سے بھرا ہوتا تھا تو اسپوتنک میں سوشلزم اور اس کے ذریعے کے حامل ملکوں کے بارے میں مضامین چھپتے تھے۔ اب یہ رسالہ تو بند ہو چکا ہے، مگر اس کے نام سے چند سال پہلے ایک نیوز ایجنسی بنا دی گئی جو دنیا میں روس کے زاویے سے خبریں فراہم کرتی ہے۔ بظاہر اس ایجنسی کو پیشہ ور صحافی چلاتے ہیں، لیکن دراصل یہ ایک سرکاری نیوز ایجنسی ہے جو حکومت اور بالخصوص وزارت خارجہ کے ساتھ مل کر کام کرتی ہے۔ میری توقع کے برعکس اس ایجنسی کے چیف ایڈیٹر، دنیا میں پہلے دفاتر کے انچارج اور مشرق وسطی کی ایڈیٹر نے ہمارے ساتھ کھل کر گفتگو کی۔ پروگرام کے مطابق جو بات چیت صرف 15 منٹ کے لیے ہونا تھی وہ 1 گھنٹے سے بھی آگے نکل گئی۔ ان کی باتوں سے جو میں نے عکس کیا وہ یہ تھا، روس پاکستان سے یہ توقع نہیں رکھتا کہ وہ یوکرین کے مسئلے پر کھل کر روس کا ساتھ دے گا۔ نمبر 2، بھارت کے ساتھ آگے بڑھنا مشکل ہے، اور جنوبی ایشیا میں پاکستان ہی ایسا ملک ہے جس کے ساتھ روس نہ صرف کام کر سکتا ہے بلکہ مسلم دنیا پر پاکستان کے اثر و رسوخ کا فائدہ بھی اٹھا سکتا ہے۔ نمبر 3، روس کو سی پیک کے طرز پر اپنے تیل اور گیس کے لیے ایک نئی راہداری کی ضرورت ہے جو پاکستان سے گزر کر بھارت اور سمندر تک جائے۔ روس پاکستان کی ہر ممکن مدد کرنے کے لیے تیار ہے۔ نمبر 5، افغانستان پر روس کا نقطہ نظر وہی ہے جو پاکستان کا ہے۔ ان کی باتیں سن کر میں نے پوچھا کہ کیا یہ محض ان کی رائے ہے یا سرکاری طور پہ انہیں کچھ بتایا گیا ہے۔ میرے سوال پر ان کا چیف ایڈیٹر ہنس کر بولا، روس میں کوئی بھی اپنے طور پہ کچھ نہیں کہتا۔ پھر اس نے کہا، روس کو کوئی جلدی نہیں، لیکن پھر بھی پاکستان کے ساتھ معاملات پر جتنی تیزی سے پیش رفت ہو سکے اتنا ہی اس خطے کے لیے بہتر ہوگا۔ وہ لوگ ہمارا اتنا اکرام کر رہے تھے کہ ہمارے سامنے بھارت کا نام لینے کے بجائے بات گھما کر کرتے۔ ایک دو بار کے بعد میں نے کہا، آپ کھل کر بات کریں، ہمیں بھارت کے نام پر غصہ نہیں آتا۔ یہ ان کے لیے حیرت کی بات تھی۔ ایجنسی کی نئی مدیر بولی، بھارتیوں کو تو پاکستان کا نام لینے سے بھی پریشانی ہوتی ہے۔ میں نے کہا، کسی زمانے میں ہمیں بھی ہوتی تھی، لیکن اب ہم سمجھتے ہیں کہ بھارت اپنی تباہی کا سامان خود ہی کر لے گا، اس لیے ہم مطمئن ہیں۔ اس بات پر قہقہہ پڑا اور بات دوبارہ خطے کے حالات کی طرف مڑ گئی۔ اسپوتنک نیوز ایجنسی کے دفتر سے ہمیں دریائے ماسکو اور بنے گھاٹ پر لے جایا گیا جہاں ایک جہاز نما کشتی ہماری منتظر تھی۔ اس کشتی میں کچھ ایسے پاکستانی بھی موجود تھے جو روس میں ہی کام کرتے ہیں۔ میرا خیال تھا کہ اس کشتی پر کہیں دوسری جگہ جانا ہوگا۔ کشتی کے اندر پہنچے تو معلوم ہوا کہ منزل یہی ہے، اور اس کشتی کو کروز کہا جاتا ہے، یعنی اس پر آنا ہی تفریحی قسم ہے۔ یہ کروز دراصل ایک ریسٹوران تھا، اور کھانے کے دوران کشتی دریا کے بہاؤ کے ساتھ ساتھ چلتی رہتی ہے، اور تھوڑی ہی دیر میں سارا شہر آپ کی نظروں کے سامنے سے گزر جاتا ہے۔ مجھے دریا میں انتظام دیکھ کر اپنا دریائے سندھ یاد آیا۔ سکھر شہر کے بیچوں بیچ سے گزرتے دریا کے ساتھ ساتھ ہم نے قد آدم سے اونچی دیوار بنا ڈالی ہے، جس کی وجہ سے دریا پر آسانی سے جانا دور کی بات ہے۔ بندر روڈ پر چلتے ہوئے بھی دریا نظر نہیں آتا۔ ڈیرہ اسماعیل خان شہر کے ایک طرف سے دریا گزرتا ہے، لیکن قومی سلامتی کے نام پر وہاں عام آدمی کا جانا اکثر اوقات بندی رہتا ہے۔ اسی طرح لاہور میں راوی دریا کو شہر کا حصہ بنانے کے لیے منصوبہ بندی ہو رہی ہے، لیکن اس کے راستے میں ہزاروں رکاوٹیں آ رہی ہیں۔ میرے لیے یہ سمجھنا مشکل ہے کہ 450 برس پہلے شہنشاہ اکبر اور جہانگیر نے تو دریا کو شہر کا حصہ کامیابی سے بنا لیا، اب اس میں کیا مذائقہ ہے؟ مجھے تو اس سوال کا جواب سوائے نالائقی کے کچھ اور نہیں سوچتا۔ خیر، تو ہم دریائے ماسکو کی بات کر رہے ہیں۔ हम जैसे ही इस कश्ती में सवार हुए तो ही चल पड़ी और मास्को का हमेशा याद रह जाने वाला तजुर्बा शुरू हो गया। थोड़ी देर बाद दरिया से एक निहायत खूबसूरत इमारत नजर आई। हमने मेजबानों से उसकी बाबत पूछा तो पता चला कि शहर में इस तरह की 7 इमारतें हैं जिन्हें 7 सिस्टर्स कहा जाता है। इन इमारतों की भी एक कहानी है। दूसरे जंग अजीम के फातहीन में शामिल होने की वजह से इस वक्त सोवियत यूनियन के सदर जोसेफ स्टालिन को ख्याल गुजरा कि अब दुनिया भर से लोग मास्को आएंगे और जब यहाँ कोई बुलंद इमारत नहीं देखेंगे तो सोशलिज्म को अखलाकी धचका पहुंचेगा। सोशलिज्म को मुमकिन अखलाकी धचके से बचाने के लिए 9 बुलंद और बाला इमारतों का मनसूबा बनाया गया। इनमें से 7 बन चुकी तो मुल्क की खजाने 7 नहीं दिया, इसलिए 2 रह गई तो फिर हमेशा के लिए रह गई। अब इन इमारतों में से 2 में होटल है, 1 में वजारत खारजा का दफ्तर है, 1 में मास्को स्टेट यूनिवर्सिटी है, 1 रूस के अमीर लोगों की रिहाइश के काम आती है और बाकी 2 भी हुकूमत के दीगर महकमों के पास है। अपनी तामीर से लेके 1997 तक की यूरोप की बुलंद तरीन इमारतें कहलाती थी। इसके बाद यूरोप में ऊंची इमारतों का सिलसिला शुरू हो गया। फनी एतबार से ये कैसी है इसका पता तो कोई साहिब फनी दे सकता है, लेकिन इन इमारतों का हुस्न लाजवाब है। बारीक तरीन जुजियात में भी कोई खामी तो दूर की बात है, उंगली उठाना भी मुमकिन नहीं। जब हम क्रूज से वापस हो रहे थे तो अंधेरा हो चुका था। 7 बहनों में से जो इमारत हमारे सामने पड़ती थी इतनी रोशन थी कि अंधेरा भी उससे पनाह मांगे। रोशनी और मास्को का गहरा साथ है। अंधेरा होते ही ये शहर जगमगा उठता है। सड़कों पर स्ट्रीट लाइट्स तो हैं ही, लेकिन उनके साथ जो आरायशी रोशनियां लगाई गई हैं वो भी कमाल है। ऐसा लगता है कि रूस में रोशनी शायद बतौर मजमून पढ़ाई जाती होगी, तभी इसको इन गिनत शक्लों में इस्तेमाल किया जाता है। कहीं ज्योमेट्री की शक्लें हैं तो कहीं दरख्तों के खदो खाल वाजे करने के लिए छोटे छोटे कुमकुमे लगा दिए गए हैं। सड़कों के अलावा इमारतों पर रोशनियों का इस्तेमाल अपनी जगह कमाल है। एक रिहायशी इमारत देखी जो फन तामीर का नमूना तो नहीं थी, लेकिन उसकी हर मंजिल की बालकनी पर एक मुख्तलिफ रंग की रोशनी की गई थी, गोया जितनी मंजिलें उतने रंग। सादा सा इस बंदोबस्त ने ऐसा हुस्न पैदा कर दिया था कि हम हैरत से चिल्ला ही उठे। मैंने कहा, लोग इस शहर में अगर सिर्फ बत्तियां ही देखने आए तो कोई मजायका नहीं। मेरे साथ अरशद शरीफ भी थे, जिनकी जबान उसी वक्त खुलती है जब कैमरा सामने हो। आम हालात में बोलना इन्हें लफ्जों का ज़िया लगता है। किसी अच्छी से अच्छी या बुरी से बुरी बात पर भी उनका रद्द अमल बस मुस्कुराहट का ख़त्म हो जाना है या इसमें थोड़ा सा इजाफा होना है। मेरे लिए हैरत की बात थी कि उन्होंने कहा, मैंने इतनी अच्छी लाइटिंग दुनिया में कहीं नहीं देखी, इन्हें रोशनियों से खेलना आता है। जो लोग अरशद को जानते हैं इन्हें समझ आ गई होगी कि मास्को की बत्तियों का दुनिया में कोई मुकाबला नहीं। ये मजमून अभी जारी है।